مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام راؤنڈ ٹیبل میں خوش آمدید۔ میں ہوں آپ کی میزبان شہناز نفیس اور میرے ساتھ پروڈیوسر ہیں اسفر امام۔ سامعین، جیسا کہ آپ کو معلوم ہے کہ چند دن قبل پاناما پیپرز کی اشاعت کے بعد سے پوری دنیا میں ایک طرح سے ہلچل ہمیں نظر آ رہی ہے۔ آج کے راؤنڈ ٹیبل میں ہم اسی موضوع پر بات کریں گے اور یہ دیکھیں گے کہ ان پاناما انکشافات کے بعد دنیا کے مختلف ریاستوں میں کیا رد عمل سامنے آ رہا ہے اور عالمی لیڈرز کس طرح رسپونڈ کر رہے ہیں۔ پاکستان سمیت مختلف ممالک نے جن سٹیپس یا اقدامات کا اعلان کیا ہے وہ کہاں تک کافی ہے اور مزید کیا کرنے کی ضرورت ہے۔ آپ ہمارے سننے والے بھی اس پروگرام میں حصہ لے سکتے ہیں۔ ہمارا ٹول فری نمبر ہے 0800-777-789۔ اور اب اپنی شرکا ان کی انٹروڈکشن کراتی چلوں۔ ہمارے ساتھ ہوں گے لندن سے تجزیہ نگار ہونے کے ساتھ ساتھ قانونی ماہر بیرسٹر امجد ملک صاحب، ہمارے ساتھ ہیں یہاں امریکہ سے پی ٹی آئی کے ممبر اور تجزیہ نگار جنید بشیر صاحب ہمیں جوائن کریں گے۔ آگے چل کر ایک انڈین اینالسٹ نئی دہلی سے ظفر آغا صاحب، پی ایم ایل نون کے سینئر رہنما سینیٹر رانا افضل صاحب، اور ایک اور تجزیہ نگار اور ڈیلی نئی بات کے آپ ایگزیکٹو ایڈیٹر ہیں پروفیسر رضوان الرحمان رازی صاحب بھی ہمارا ساتھ دیں گے۔ اس وقت بیرسٹر امجد ملک صاحب اور جنید بشیر صاحب دونوں ہمارے ساتھ ہیں، دونوں کو ہم خوش آمدید کہتے ہیں۔ اور بیرسٹر امجد ملک صاحب، سب سے پہلے تو یہ جو آف شور کمپنیز ہے اس کے بارے میں کیونکہ کافی کنفیوژن ہے تو یہ ہم ذرا کلیئر کرنا چاہیں گے۔ اور پہلا سوال میرا آپ سے یہی ہوگا کہ یہ آف شور کمپنیز جو ہیں ان کا جو طریقہ کار ہے وہ قانونی ہے یا غیر قانونی ہے، اور اگر قانونی ہے تو پھر اتنا شور جو ہے پوری دنیا میں کیوں مچ رہا ہے اور غلطی کہاں پر آتی ہے؟
جی بہت شکریہ۔ میرے خیال میں آف شور کمپنیز جو ہیں، جو بزنس جو رجیم ہے اس میں کوئی نئی چیز نہیں ہے۔ مغرب میں آف شور کمپنیز کا بہت زیادہ استعمال ہوتا ہے تاکہ آپ اپنے ٹیکس سے، آپ ٹیکس مینجمنٹ میں اس کے ذمرے میں آتا ہے کہ آپ کو اگر ایک بزنس کمپنی کسی جگہ پہ فیل کرتی ہے کہ جہاں پہ اس کا بزنس آپریٹ ہو رہا ہے اس کے اوپر ٹیکس کی شرح زیادہ ہے، تو ٹیکس مینجمنٹ کے لیے یا ٹیکس بچانے کے لیے وہ آف شور کمپنیز 1, 2, 3 بنا لیتے ہیں تاکہ وہ ایسی جگہ پہ اپنے پیسے رکھیں جہاں ٹیکس کی شرح کم ہو۔ اب آگے یہ کوائٹ لیجیٹمیٹ ہے، کوئی پرابلم نہیں ہے۔ پرابلم وہاں پڑتی ہے جب اس ٹیکس بچانے والی جو میکنزم ہے اس کو استعمال کیا جائے ایسے پیسے کو چھپانے کے لیے، جیسے منی لانڈرنگ کے کالے دھن کو سفید کرنے والی کاروائی، یا ڈرگز منی، یا کلینڈسٹائن آپریشنز کے لیے کوئی ریاستیں اپنے فکٹیشس نام کے اوپر اکاؤنٹ بنائے، یا بے نامی جو کاروائیاں یا بے نامی جو ٹرانزیکشنز ہے ان کو ہائیڈ کرنے کے لیے۔ نارملی اگر اس کا غلط استعمال ہوگا تو لوگ اپنا نام کی بجائے لوگوں کے نام استعمال کرتے ہیں، اپنا نام آگے نہیں لاتے۔ لیکن کرمنل ایکٹیویٹی، ڈرگ منی، اس طرح کے جو مافیا اس طرح کے اکاؤنٹ استعمال کرتے ہیں ان میں پکڑے جانے کا زیادہ ہوتا ہے امکان۔ لیکن پرابلم وہاں پہ پڑتی ہے جہاں پہ پبلک آفس ہولڈرز ایسی آف شور کمپنیاں بنائے، جیسا کہ آپ نے دیکھا کہ آئس لینڈ میں اس وجہ سے ہنگامہ زیادہ اٹھا کہ آئس لینڈ کے جو وزیر اعظم ہیں ان کی اہلیہ کا اکاؤنٹ تھا۔ سو جہاں پہ پبلک آفس ہولڈر جو ڈکلیئر نہیں کریں گے اپنی انکم اور ان کی آف شور کمپنیاں ہوں گی تو وہ ایک پولیٹیکل اس کا اینگل نکلے گا۔ اوور آل اٹس اے ٹول ٹو اوائڈ ٹیکس یا بچانا اس کو کہہ سکتے ٹیکس، لیکن جہاں پہ اس کا غلط استعمال ہوگا وہاں پہ قانونی طور پر جہاں جہاں جس جس ملک کے باشندے ہیں یا جہاں جہاں زیادہ آپریٹ کرتے ہیں اپنا بزنس, اس ان لاز جو ہے وہ لاز ٹریگر کر جائیں گے, اینٹی منی لانڈرنگ لاز, کرپشن لاز, ٹیکس ایویژن لاز, ایف بی آر, سو یہ تمام ادارے حرکت میں آئیں گے اگر ایسی کوئی بھی ایکٹیویٹی پکڑی گئی جس میں کالا دھن سفید کرنا, ایسٹ چھپانا یا ایسٹس کو کنسیل کرنا, اس کی ریئل اونرشپ کو کنسیل کرنا.
تو ان کمپنیز پر تو یہی تو الزامات ہیں امجد ملک صاحب, اگر دیکھا جائے کہ یہ ایسٹس چھپانے میں اور بلیک منی کو وائٹ کرنے میں یہ ایک طرح سے مدد کرتی ہے, اور اگر آپ دیکھیں تو ان یہ جو کمپنیز ہے انہوں نے ان کا جو رد عمل سامنے آیا ہے, انہوں نے ان چیزوں کو مکمل طور پر رد بھی نہیں کیا بلکہ ایک طرح سے معاف کیجیے گا ایک طرح سے معافی مانگی ہے کہ اگر وہ پوری کوشش کرتے ہیں کہ تحقیقات ہو اور ایک قانون کے دائرے میں رہ کر گاہک جو ہیں ان کی مدد کی جائے, لیکن اگر کمپنیز کے مطابق اگر اس کا غلط استعمال ہوتا ہے تو اس پر ان کو افسوس ہے. اس کا مطلب ہے کہ غلط استعمال بھی ہوتا ہے کافی حد تک ان کمپنیز کا. یہاں پر یہ سوال پھر یہ بھی ذہن میں آتا ہے کہ یہ کس طرح پتہ چلے گا کہ کون سے گاہک جو ہیں ان کا پیسہ جو ہے وہ وائٹ ہے کہ ان کا بلیک ہے, کوئی یہ بھی طریقہ کار ہے ان کمپنیز میں؟
جی بالکل بالکل, یہ ذمہ داری ہے.
آج تک کسی کو سزا ملی ہے اگر کسی کا پتہ چلتا ہے کہ اس کا منی جو ہے,
یا پوری دنیا میں
جی
اگر دیکھیں تو منی لانڈرنگ کے اوپر کافی جو ریگولیشنز ہیں وہ سخت ہے. مثلا بینکس کے اوپر بہت بڑی مغرب میں ذمہ داری ہے کہ جب بھی وہ کوئی ٹرانزیکشن $1,000 یا $1,000 سے زیادہ کی ٹرانزیکشن ڈیل کرے تو وہ بلیک اینڈ وائٹ میں ہو, یعنی کیش پیسے کی ترسیل نہ ہو. دوسرے نمبر پہ اس ٹرانزیکشن کو ٹریل کریں, یعنی اس کا سورس پتا چل سکے. فار ایگزامپل آپ لاکھوں میں ڈیل کر رہے ہیں تو جو کلائنٹ جمع کروا رہا ہے پیسے اس سے پوچھا جائے کہ اس کا سورس کہاں سے ہے. زیادہ تر بینک بڑی جو رقوم ہے ان کا سورس پوچھتے ہیں, اتھینٹیکیٹ کرتے ہیں کہ کون جمع کروا رہا ہے, ان کی پاسپورٹ کی کاپیاں رکھتے ہیں, یا اگر ٹرانزیکشن کیش سے مبرہ ہے یعنی وائر ہے یا ڈائریکٹ ٹرانسفر ہے یا ٹی ٹی ہے یا ڈرافٹ ہے تو وہ پوچھتے ہیں کہ پیسہ کہاں سے آیا ہے. اسی لیے لوگ جو ہیں زیادہ تر کمپنیاں مڈل مین, جن کو جیسے یہ ون آف دی کمپنی موساک فنیس کا تھی, وہ مڈل مین کے طور پہ تھے جو آف شور کمپنیاں بناتے ہیں یا جو ڈیلنگ کرتے ہیں, تو وہ ان کو یوز کرتے ہیں یا آڈیٹرز کو یوز کرتے ہیں. لیکن اگر جہاں پہ کہیں شک گزرے تو ہر ملک میں یا جہاں بھی یہ ایسی ایکٹیویٹیز ہوتی ہے, چاہے کیبن آئیلینڈ ہے, چاہے بہاماز ہے یا دوسرے جو چینل آئیلینڈ ہے, وہاں پہ ساتھ ساتھ انہوں نے اس کو اینٹی منی لانڈرنگ, کاؤنٹرنگ ٹیررزم اور فائنینسنگ اس کے لیے ادارے بنائے ہوئے ہیں جو جن کو بینکوں.
لیکن پھر اس کے باوجود ابھی جو دستاویزات سامنے آئی ہیں پاناما کی, جہاں تک میں نے پڑھی ہے اس میں 33 افراد شخصیات اور کمپنیز جو ہیں وہ ایسی ہیں جو جنہوں نے ڈرگ ٹریفکنگ کے ذریعے پیسہ کمایا ہے, عالمی قوانین جو ہے اس کو توڑ کر پیسہ کمایا ہے, اور جن ممالک پر جس طرح ایران تھا, بشار الاسد جو تھے, ان پر جو عالمی پابندیاں ہیں ان کی خلاف ورزی کی گئی ہیں اور ان کو مدد فراہم کی گئی ہے. تو پھر کس طرح یہ کہا جا سکتا ہے کہ ایک, جس طرح آپ کہہ رہے ہیں کہ ایک بڑا ہی اسٹرانگ چیک جو ہے وہ موجود ہے.
جی جیسے یہ دیکھیں ریویلیشنز ہوئی ہیں جس جس ممالک کے جو لوگ شہری ہیں, جیسے کہ لندن میں ایک رپورٹ میں پڑھ رہا تھا کہ 100-1 لاکھ سے زیادہ لوگ جو لندن کی جو پراپرٹیز ہیں وہ آف شور کمپنیز کی ملکیت ہے. سو ظاہر ہے جیسے ہی یہ ریویلیشنز ہوئی ہوں گی جو انلینڈ ریونیو کے محکمے ہیں, جو اسپیشلی ٹیکس والے محکمے ہیں یا منی لانڈرنگ کے محکمے ہیں, وہ ان تمام دستاویزات کا بغور مطالعہ کریں گے. ان کے لیے کسی آرڈر یا کسی کمیشن کی ضرورت نہیں ہوگی, آٹومیٹکلی ان کلائنٹس کے اوپر ان کی نظر ہوگی جو ان کی جورسڈکشن میں آپریٹ کرتے ہیں یا بزنس کرتے ہیں, اور پھر وہ اس کو فورینزک آڈٹ کے ذریعے دیکھیں گے کہ آیا نمبر ون یہ جو لوگ ہیں انہوں نے ٹیکس جو ہے اس کے مد میں ٹیکس اوائڈنس یا ٹیکس کمپلائنس یا ٹیکس مینجمنٹ ہے یا اس سے آگے بڑھ کے ہے, یا ٹیکس اوائڈنس یا ٹیکس ایویژن ہے. پھر آگے دیکھیں گے کہ کیا یہ پیسہ یہاں جو انویسٹ ہوا ہے اس کی پراپر ٹریل, پراپر ترسیل یا اس کا چیک ہوا ہے, کیا یہ پیسہ کرمنل ایکٹیویٹی کے ذریعے تو نہیں ہے, یا منی لانڈرنگ تو نہیں ہے, یا یہ ایسا پیسہ تو نہیں ہے کہ جس کو کالا دھن سفید کرنے کی کاروائی کیا جائے. یہ آٹومیٹک ہوگا, لیکن یہ بہت بڑی ریولیوشنز ہیں, جیسا کہ 114,000
بالکل بہت زیادہ ان کے بارے میں کہا گیا ہے. اوکے, یہاں پر بیرسٹر رمجد ملک صاحب, اب جس طرح پاکستان سمیت کئی ممالک میں تحقیقات جو ہے اس کے لیے کمیشن کا اعلان ہوا ہے, جوڈیشل کمیشنز کو, اور مختلف طریقے جو ہیں وہ اپنائے جا رہے ہیں, سوال یہاں پہ آپ سے میں یہ کرنا چاہوں گی, تحقیقات کے حوالے سے آپ قانونی ماہر بھی ہیں, قانون کو سمجھتے ہیں, اور اگزامپل میں یہاں پہ پاکستان کی لینا چاہوں گی. اگر نواز شریف صاحب جو ہیں, ان کے دونوں بیٹے حسن اور حسین نواز جو ہیں, ان کے بارے میں کوئی بھی پاکستان کا کوئی بھی بندہ اگر یہ جاننے کی کوشش کرنا چاہیں کہ ان کا یہ پیسہ جو ہے آف شور کمپنیز میں, یہ کہاں سے آیا, یہ وائٹ منی ہے, بلیک منی ہے, یہ پیسہ انہوں نے منی لانڈرنگ کا ہے, پاکستان سے لے کر یہ گئے ہیں, سعودی عرب سے لے کے گئے ہیں, کس طرح یہ پیسہ کمایا گیا, تو اس کے لیے کوئی طریقہ موجود ہے؟
میرے خیال میں سر دست تو جو میں نے جہاں تک نیوز پڑھی ہے اس میں نواز شریف کا ڈائریکٹلی نام کسی کمپنی کے ڈائریکٹر سیکٹری پہ نہیں ہے, لیکن ان کے دو بچے جو بزنس کرتے ہیں سعودی عرب سے اور یو کے سے, ان کے کمپنیوں میں نام ہے. سوال یہ ہوگا کمیشن کے سامنے کہ آیا یہ جو ایسٹس ریویل ہوئے ہیں پاناما سے, پہلے تو ان کی اتھینٹک کاپیاں حاصل کرے کمیشن, پھر یہ دیکھے کہ یہ جو کمپنیاں ہیں کب فارم ہوئی اور ان میں جو پیسہ ہے وہ کیسے,
وہ میں آپ کو بتاتی ہوں. یہ جو
یہ آیا ہے پھر اس کو دیکھیں کہ
ایک منٹ, یہ میں آپ کو بتاتی ہوں کیونکہ میں نے ان پیپرز کو سٹڈی کیا ہے. میں آپ کو بتا دیتی ہوں امجد ملک صاحب, پاکستان جو حسین اور حسن نواز شریف ہیں, ان کی عمریں بتایا جاتا ہے کہ 17 یا 18 برس کی تھی جب یہ آف شور کمپنیز جو ہیں یہ بنائی گئی ان کے نام پر. تو اس سے پھر یہاں پہ سوال یہ اٹھتا ہے کہ ظاہر ہے ان کے ناموں پر یہ آف شور کمپنیز نہیں بنائی جا سکتی, تو پھر یہی کویسچن آتا ہے کہ ان کے والد نے یہ سب کچھ کیا تھا. ڈائریکٹلی وہ انوالو نہیں تھے, لیکن انڈائریکٹلی
ہوگا نا کہ وہ دیکھے کہ بچوں کی جن کے نام پہ کمپنیاں بنی ہیں ان کی عمریں کیا تھی اور ان کمپنیوں کا مقصد کیا تھا اور ان میں جو پیسہ گیا ہے وہ کیا لیجیٹمیٹ ہے یا کسی دوسرے ذرائع سے گیا ہے, اور سعودی عرب یا پاکستان سے جو جانے والا پیسہ ہے اس کی نیچر کیا تھی اور اس وقت کیا پبلک پوزیشن میں تھے, اور اگر پبلک پوزیشن میں تھے تو کیا انہوں نے ان کا اس پیسے پہ کیا حق تھا اگر ٹرسٹ نہیں تھا, اور اگر پیسہ حق تھا تو کیا انہوں نے ڈکلیئر کیا یا نہیں کیا, اور اگر ڈکلیئر نہیں کیا تو کیا لائبلٹی ہے, اور اگر ڈکلیئر کیا ہے تو کیا لائبلٹی ہے. پیسہ باہر کے ملک ہونا اور اس کا لنک ہونا کسی پاکستانی شہری سے ان اٹ سیلف جو ہے وہ وجہ جو ہے انویسٹیگیشن ہو سکتی ہے کہ آیا یہ پیسہ اگر لیجیٹمیٹلی بھی ہے تو کیا یہ ٹیکسٹ ہے, ٹیکس پیڈ ہے یا ٹیکس پیڈ نہیں ہے. سو یہ میرا خیال یہ کافی سارے سوالات وہ جو 200 نام آئے ہیں اس کے بارے میں کمیشن دیکھے گا, جن کے نام کو وہ سمجھے گا کہ اس میں ڈیکلریشن ایشو ہے اس کو الیکشن کمیشن کو بھیجے گا, جس میں ٹیکس ایشو ہے اس کو ایف بی آر کو بھیجے گا, جس میں کرمنلٹی ہے اس کو نیب میں بھیجے گا. ایسے لوگ جو سرکاری عہدوں پہ براجمان تھے اور انہوں نے وہ پیسے آف شور کمپنیاں بنائی اور کہیں ڈکلیئر نہیں کی, وہ معاملات جو ہیں وہ ایف آئی اے اور نیب کو جائیں گے تاکہ وہ انویسٹیگیٹ کریں اور دودھ کا دودھ پانی کا پانی کریں.
اوکے, امجد ملک صاحب ہمارے ساتھ رہیے کیونکہ یہ جو لیکس ہیں اس کے فال آؤٹ پہ بھی ہم آپ سے بات کرنا چاہیں گے. جنید بشیر صاحب بھی ہمارے ساتھ ہیں, ان کی جانب بھی جانا چاہیں گے, لیکن کچھ کالر سے ان کو ہم مختصراً سنتے ہیں. دیر سے لیاقت الملک صاحب, جی السلام علیکم.
وعلیکم السلام شہناز. میں باقی ممالک کے بارے میں تو نہیں کہوں گا جتنے ممالک کے لوگوں کے نام لیے گئے, ویسے اپنے پاکستان کے وزیر اعظم اور رحمان ملک اور محترمہ مرحومہ جناب محترمہ بینظیر بھٹو صاحبہ کے بارے میں جو نام آئے ان کا
جی.
یہ آف شور کمپنیوں کے بارے میں جو ہمیں معلومات ہیں تو وہ تو یہی منی لانڈرنگ اور کالے دھن کو سفید کرنے کے ذرائع ہیں, 3-4 ممالک جیسے کن کچھ فوائد ہیں
جی.
لیکن ہم میں چند سوالات یہ اٹھانا چاہتا ہوں کہ یہ حسن نواز حسین نواز کو اتنے پیسے کہاں سے ملے, کہاں کمائیں اور کیوں وہاں رکھے اور پاکستان میں کیوں نہیں لگاتے, جبکہ یہ وزیر اعظم کے انتہائی شریف وزیر اعظم کے فرزند ہیں اور جی ہمارا ملک
آپ کا آخری سوال ہم اٹھا سکتے ہیں کہ ایسے میں جب نواز شریف صاحب جو ہیں باہر کے لوگوں سے کہہ رہے ہیں کہ آئے پاکستان میں سرمایہ کاری کریں, تو ان کے اپنے بیٹے جو ہیں وہ پاکستان سے باہر یہ سرمایہ کاری کیوں کر رہے ہیں؟ لیکن شروع میں جو کوئسچنز آپ نے اٹھائے ہیں, یہ جس طرح امجد ملک صاحب نے کہا کہ تحقیقاتی کمیشن جو ہے وہ اگر کام جی اسی سے معلوم ہوگا, اب یہ اس کا جواب کوئی نہیں دے سکتا کہ ان کے پاس اتنا پیسہ کہاں سے آیا.
ایک سوال میرا یہ ہے کہ یہ ایف آئی اے نیب یہ کس مرض کی دوا ہے جو یہ انکوائری کمیشن بنا رہے ہیں جس کا کوئی بھی فائدہ نہیں؟
بہت اچھا کوئسچن, بہت اچھا آپ نے کوئسچن اٹھایا ہے. یہ ہم رانا افضل صاحب ہمارے ساتھ رہیے, شو ہمارا سنتے رہیے. لیاقت الملک صاحب آپ کا یہ سوال ہم ان کے سامنے پی ایم ایل نون کے سینئر رہنما کے سامنے رکھیں گے. ایک اور کالر ہیں گلگت سے, ظفر اقبال صاحب. جی السلام علیکم. جی گلگت سے ظفر اقبال صاحب, ان کی آواز ہم تک نہیں آ رہی ہے. ممتاز پشاور سے, جی السلام علیکم.
السلام علیکم جی بھائی جی, کیا
جی جی بالکل ٹھیک, کیا کہنا چاہیں گے آپ؟
میں یہ پوچھتا ہوں کہ جی جو یہ پیسے کمانے والے لوگ ہیں یہ پانا سی کرلی کا ہے کہ کیا ہے؟
جی جی,
اس میں جو لوگ ہیں یہ پیسے کماتے تو یہ جس طریقے سے اتنے پیسے کمائے جا سکتے, ایک میرا یہ سوال ہے. دوسرا یہ ہے کہ جو لوگ بھوک سے مرتے ہیں اس کا جو انکم ہے رزق ہے یہ لوگ نہیں مارتے.
جی بہت شکریہ کال کرنے, جی اچھا کوئسچن آپ نے کیا ہے جی, بہت شکریہ آپ کا. رب نواز, رب نواز پنڈی سے, جی السلام علیکم.
سر جی السلام علیکم, رب نواز پنڈی سے بول رہے ہیں جی.
جی سر,
جی سر جی میں یہ عرض کروں گا کہ اہل نظر بھی دینے لگے ظلم کو خراج, بے بس ہے کتنی خلق خدا یا اللہ مدد. جناب میں اب یہ کرنا چاہتا ہوں کہ یہ کل پرسوں سے یہ بچے ہو رہی ہے, کیوں کس لیے کہ معصوم جو بچے معصوم ہوتے ہیں, گناہوں سے پاک ہوتے ہیں, سردار سے مستراح ہوتے ہیں, تو کل یہ جب جوان ہوں گے ان کے سینگ نکلیں گے تو پھر یہ کیا قیامت برپا کریں گے.
جی بہت شکریہ, بہت شکریہ کال کرنے کا. اور بھی کالرز ہیں, کرم ایجنسی سے اسماعیل صاحب. جی السلام علیکم.
وعلیکم السلام جی, ہمارا یہ سوال ہے جو کمپنی بنا رہا ہے باہر ملک میں, اس کمپنی میں کتنے لوگ کام کرتے ہیں؟ اگر پاکستانی ہو تو یہاں پہ جو لوگ ہیں مسافر ہو جاتے ہیں بیرون ملک, اس میں کتنا آسانی ہے اپنے علاقے میں اپنے گھر پہ پاکستان پہ روزگار مل گیا؟ بے مہربانی
جی, بہت شکریہ. لنڈی کوتل سے متین سلیمانی. جی السلام علیکم.
متین سلمانی لنڈی کوتل سے مخاطب ہوں. میرا دو مختصر سے سوالات ہیں. ایک سوال یہ ہے کہ ہماری جو سرمایہ دار لوگ ہیں 800 ارب ڈالر بیرون ممالک میں پڑی ہے, نیب نے ان معاملات کو کب تک نہیں اور کہاں تک نہیں نمٹایا؟ میری دوسری سوال یہ ہے کہ نواز شریف پر صرف دباؤ ڈالنے کے لیے یہ کیا جا رہا ہے, حالانکہ کچھ بھی نہیں بنے گا آخر کار.
اچھا, اس میں صرف نواز شریف صاحب جو ہیں ان کا نہیں ہے نام, اس میں اگر آپ دیکھیں تو فرانس کے عہدیداروں کے نام ہے, اس میں برطانیہ کے جو وزیراعظم ہیں ان کے والد کا نام ہے, روس کے صدر ملادی ویر پوٹن ان کا نام ہے, تو یہ نام. جی بہت شکریہ کال کرنے کا, شکریہ ہم نے آپ کو پورا ٹائم دیا, بہت شکریہ آپ کا. جنید بشیر صاحب السلام علیکم. جی جنید بشیر صاحب, اگر ہم دیکھیں تو جو پاناما لیکس ہیں اس میں بہت سارے ممالک جو ہیں ان کا نام لیا گیا ہے, آئس لینڈ کے وزیر اعظم, پھر اس کے بعد آسٹریلیا, فرانس اور بہت سے, سعودی عرب کے جو کنگ ہیں ان کا اس میں نام ہے, نیوزی لینڈ ہے, سویڈن ہے, بھارت کا نام ہے. یہ بتائیے گا کہ یہ پیپرز ریلیز ہونے کے بعد کیا اقدامات آپ کو نظر آ رہے ہیں, ان ممالک نے کیا ان میں تبدیلیاں آپ کو نظر آ رہی ہیں؟
جی سب سے پہلے کا آپ بہت بہت شکریہ مجھے شو میں لینے کا. امریکہ سے یہاں سے شروع کرتے ہیں, یہاں کے پریزیڈنٹ اوباما نے ابھی یہ کل ایک پریس کانفرنس کی تھی تو انہوں نے اس چیز پہ زور دیا کہ امریکہ میں جو ٹیکس ریفارم کرنے سسٹم جو ہے اس کو ریفارم کرنے کی ضرورت ہے. یہاں پہ آپ دیکھتے ہیں کہ انٹرنل ریونیو سروسز کے اور جو ان کا فیڈرل بیورو آف انویسٹیگیشن ہے ان کے ہنڈریڈ آف ایجنٹس ہیں یہ جو لوگ جنہوں نے آف شور کمپنیز بنائی ہوئی ہیں جو ٹیکس ایویژن پرپز کے لیے کرتے ہیں ہر سال ان کو پکڑتے ہیں. اور بڑے آپ نے پہلے کسی سے پوچھا تھا کہ یہاں پہ کبھی کسی کو پکڑا ہے ان کو سزا دی گئی ہے. امریکہ میں اگر آپ ان کے جسٹس سسٹم میں جا کے دیکھیں تو آپ کو سینکڑوں افراد ایسے ملیں گے جن کو انہوں نے پکڑا ہے آف شور کمپنیوں میں پیسہ لے کے جاتے ہوئے اور ٹیکس بچانے کے پرپز کے لیے, وہ جو خاص کر جو چوری کا پیسہ ہے یا ویسے دوسرے ملکوں میں جو انویسٹ کرتے ہیں. دوسری چیز یہ ہے کہ جس طرح آئس لینڈ کے جو پرائم منسٹر ہیں ان کی سچویشن بھی سیم ہے جو نواز شریف کی سچویشن ہے. انہوں نے بھی کہا جی یہ سارے میں نے شیئرز اپنی بیوی کو
نہیں, یہاں پہ جنید صاحب ایک منٹ, ان کا براہ راست نام لیا گیا ہے آئس لینڈ کے وزیر, لیکن نواز شریف صاحب کا نام نہیں ہے, ان کے بچوں کے نام آئے ہیں.
دیکھیے نواز شریف جو آئس لینڈ کے پرائم منسٹر تھے انہوں نے یہ سٹیٹمنٹ دی کہ میں نے جو شیئرز تھے اپنی وائف کو بیچ دیے تھے, شی از دی اونر آف دوز کمپنیز. تو اب ان کا اس کمپنیز میں ان کا نام لیا گیا, لیکن ایکچولی جو کلپریٹ ہیں ان کی بیوی ہیں اس میں. لیکن حقیقی طور پہ بھی اور ویسے بھی ان پہ جو انہوں نے جو ذمہ داری اٹھائی ہے, فوراً استعفیٰ دیا, ان پہ بہت پریشر بڑھ گیا تھا, ڈیمونسٹریشن شروع ہو گئی تھی, ایک دو دن میں ہی انہوں نے اس چیپٹر کو کلوز کرنے کی کوشش کی ہے. پاکستان میں جس طرح یہ کہہ رہے ہیں کہ نواز شریف کے ان کے بچوں نے کیا ہے, بچوں کی آپ عمریں دیکھیں, وہ 18 سال کے تھے, 18 سال سے بھی کم کے تھے. ان کے نام پہ کمپنیز کھولی گئی ہیں. میاں نواز شریف صاحب جو کہتے ہیں جی میں نے انہوں نے 5,000 روپیہ ایک ٹیکس دیا ہے, سب سے پہلے یہ پوچھنا چاہیے کہ ان کے پاس اتنے پیسے آئے کہاں سے ہیں. یہ جو انہوں نے اتنا پیسہ فارن کمپنیز میں انہوں نے انویسٹ کیا ہے, یہ انہوں نے بیسیکلی جو پاکستان کے جو پروجیکٹس ہیں, جو یہ روڈز بنا رہے ہیں, جو میٹرو بنا رہے ہیں, بریجز بنا رہے ہیں سارے, پچھلے 30 سال سے ان کی گورنمنٹ ہے, کسی نہ کسی طرح سے یہ پنجاب میں پھر فیڈرل گورنمنٹ میں رہے ہیں. بیسیکلی یہ سارا کالا دھن ہے, سارا پیسہ انہوں نے پاکستان سے چوری کیا اور بچوں کے نام پہ انہوں نے کمپنیز بنائی, ان کو ٹرانسفر کیا ہے انہوں نے. میرے خیال میں ان کو جو فوراً جو ہے استعفیٰ دے دینا چاہیے. اور یہ جو انہوں نے اپنی جو کمیشن بنایا ہے, آئی مین دس از اے جوک. آپ ایک اس لیے تو اس طرح ہو گیا کہ ایک بندہ خود چوری کرتا ہے, وہ چور خود اپنے لیے کہتا ہے جی میں نے وہ جج لینا ہے اپنی مرضی کا, وہ بھی ایک ریٹائرڈ جج کو لے رہے ہیں. آپ کے پاس سپریم کورٹ ہے, وہاں کے جو حاضر ڈیوٹی ججز ہیں آپ ان کو لیں, ان کا فرسٹ آف آل کمیشن بنانے کی ضرورت کیا ہے؟ مجھے اس چیز کی سمجھ نہیں آتی. آپ کے پاس نیب ہے, آپ کے پاس ان کا ریونیو بیورو کا بورڈ ہے, وہ اپنے ادارے اپنا کام کریں, وہ کس چیز کی تنخواہ لیتے ہیں؟ آپ کمیشن کا تو ضرورت ہی نہیں ہونا چاہیے. اگر آپ نے پھر بھی بنانا ہے تو پھر آپ
رانا افضل صاحب ٹھیک ہے, یہ ہم رکھیں گے سامنے. رانا معاف کیجیے گا, جنید بشیر صاحب, رانا افضل صاحب کچھ دیر میں ہمیں جوائن کر رہے ہیں, یہ ان کے سامنے یہ کوشچنس جو آپ نے اٹھائے ہیں ہم ضرور رکھیں گے. آپ ہمیں بتائیے گا مختلف کنٹریز کے بارے میں کہ وہاں پہ کیا اقدامات جو ہیں وہ اٹھائے جا رہے ہیں یا اٹھائے گئے ہیں, کس طرح وہ پاکستان میں اٹھائے جانے والے اقدامات سے مختلف ہیں.
دیکھیں سب سے پہلے تو یہ جو آپ آئس لینڈ کی مثال تو آپ کے سامنے ہم سب نے دیکھ لیا, انڈیا میں بھی یہ چیز اب پارلیمنٹ میں جانے لگی ہے. جو فرانس ہے ادھر آلریڈی جو ہے دے آر ٹاکنگ اباؤٹ ٹیکنگ اٹ ٹو پارلیمنٹ. رشیا اور چائنا والے وہ کہہ رہے ہیں یہ جو کنسپیریسی تھیوری ہے, لیکن آئی ایم شیور کہ ادھر بھی یہ مسئلے اٹھائے جائیں گے, ان کو بھی پارلیمنٹ میں لے کے جایا جائے گا اور ان کو اس چیزوں کا احتساب دینا پڑے گا. پاکستان میں یہ ہو رہا ہے کہ اس چیز کو اپنے پارلیمنٹ میں ڈسکس کرنے کے بجائے پرائم منسٹر صاحب ٹی وی پہ آ کے یہ کہہ رہے ہیں جی میں نے ایک جج کو چن لیا ہے, وہ اس کی انویسٹیگیشن کرے گا.
جی
دس از پیتھیٹک.
اوکے بیرسٹر امجد ملک صاحب, آپ یہ بتائیے گا کہ پاکستان میں جو اقدامات اٹھائے گئے ہیں وہ کہاں تک آپ کو اس کو ہم تسلی بخش کہہ سکتے ہیں؟
میں سمجھتا ہوں اس کی فال آؤٹ کی ہم بات کر رہے تھے تو ڈفرنٹ اس کا ریاکشن ہوگا, ریاست ٹو ریاست ڈفرنٹ ہوگا, غریب ملکوں میں ڈفرنٹ ہوگا, مغربی ممالک میں جہاں جمہوریت مضبوط ہے وہاں ڈفرنٹ ریاکشن ہوگا, اور گلف جیسی ممالک میں فریڈم آف ایکسپریشن کے اوپر فردر میرے خیال میں قدغنیں لگیں گی. پاکستان میں جہاں تک ابھی تک جو دیکھ رہے ہیں کرپشن اور منی لانڈرنگ, یہ کافی پاپولر पॉलिटिकल स्लोगन है। वीकर कंट्रीज की तरह पाकिस्तान में भी इसका पॉलिटिकल एडवांटेज लेने की सारी जमातें कोशिश करेंगी। और अभी तक आइसलैंड की तरह वहां के कोई बहुत पॉपुलर प्रोटेस्ट या ऐसा कोई 10,000 से ज्यादा का कोई मजमा अभी तक नजर नहीं आया, तो इसका मतलब है कि प्राइम मिनिस्टर ने जो तौजीह पेश की है या जो कमीशन अनाउंस किया है मोर और लेस पब्लिक ने उसको एक्सेप्ट कर लिया है, अदरवाइज वो स्ट्रीट पे होती। पॉलिटिकल जमातों ने शायद उसको इतना सीरियसली नहीं लिया क्योंकि जाहिर है तमाम पॉलिटिकल पार्टीज जो हैं वो इस तरह के एलिगेशंस की नेचर को समझती हैं और समझती हैं कि अगर थर्ड पार्टी को बुलाया जाए तो आखिर में मुशर्रफ साहब भी जो क्लियर करने आए थे आखिर में वो एनआरओ के जरिए 6,000 के करीब आदमियों को माफ करके गए थे, तो वो समझते हैं कि एग्जिस्टिंग इंफ्रास्ट्रक्चर ही मजबूत करने की जरूरत है। जैसा मैंने कहा कमीशन इन 200 अफराद के बारे में मिलियंस ऑफ दोज डॉक्यूमेंट 11.5 मिलियन डॉक्यूमेंट्स हैं उनको देखेगा पढ़ेगा फिर उनको तमाम एजेंसियों की मदद लेगा। इसकी फॉरेंसिक ऑडिट चाहिए, ट्रेलिंग के लिए ऑडिट चाहिए, उन तमाम अकाउंट होल्डर्स जो पाकिस्तान से तल्लक रखते हैं उनको वेट किया जाएगा कि आया ये जो अकाउंट या जो पैसे हैं एफबीआर में रजिस्टर्ड है, पैसे की तरसील कानूनी है, पैसे की एसेट मलकियत कानूनी है, अगर क्रिमिनलिटी है तो नैब देखेगी, अगर क्रिमिनलिटी नहीं है तो एफबीआर देखेगी, और अगर जहां कहीं पब्लिक ऑफिस होल्डर का नाम आता है तो वो इलेक्शन कमीशन भी देखेगी कि आया इस शख्स ने इसको डिक्लेयर किया है या नहीं। बाकी पॉलिटिकल बातों का जवाब मेरे ख्याल में कानूनी तनाजर में देना मुश्किल होगा, कमीशन बाख्तियार होगा, सुप्रीम कोर्ट का जज मेरे ख्याल में वो उन्होंने अंदिया दिया है कि वो कंसेंसस से लगाएंगे, उसमें चीफ जस्टिस की रजामंदी होती है और साथ पॉलिटिकल जमातों की अगर उस शख्स पे रजामंदी होगी तो वो लगेगा। अगर वो ऐसा कोई प्रोब के बाद कोई डायरेक्शन देता है जिससे पाकिस्तान में मनी लॉन्ड्रिंग के कानून मजबूत होते हैं, डिक्लेरेशन मजबूत होती है, मनी लॉन्ड्रिंग का जो प्रोसेस है उसके ऊपर जो क्रिमिनल जस्टिस जो सिस्टम में जो रिफॉर्म्स चाहिए वो मजबूत होती है, तो मेरे ख्याल में ये इसका लुबे लबाव या हासिल होगा ऑफ दिस एक्टिविटी। जैसा कि लोग काफी शिकायतें थी अबाउट इलेक्शन रिगिंग और उसके नतीजे में जो कमीशन बना हाजिर जजेस के ऊपर मबनी, तो उसकी वजह से पार्लियामेंट ने इलेक्टोरल रिफॉर्म की तरफ तवज्जो दी और कुछ साल से लगभग वो लगे हुए हैं कि इलेक्शन रिफॉर्म्स लेके आए ताकि आइंदा आने वाले वक्तों में नादरा को इस्तेमाल करते हुए इलेक्शन रिगिंग या वोट के गलत इस्तेमाल को रोका जाए। आखिरी पॉइंट मैं सिर्फ इतना कहूंगा, बर्तानिया में जो गार्डियन ने रिवील किया था एक्सपेंसिस स्कैंडल, उसके जरिए जो लोग मुर्तकब पाए गए थे डिसिप्लिनरी मिसकॉन्डक्ट के उन लोगों को पार्टियों ने फिर दोबारा टिकट नहीं दी थी और कुछ लोग ज्यादातर लोग अपनी मेंबरशिप से हाथ धो बैठे थे, 25 के करीब मेंबर ऑफ पार्लियामेंट दोबारा क्वालिफाई नहीं कर पाए थे। तो ये है इसका लुबे लबाब के बर्तानिया में ना ही किसी नैब की जरूरत पड़ी ना ही किसी पुलिस की जरूरत पड़ी,
लेकिन इस वक्त सूरत हाल कुछ मुख्तलिफ हमें नजर आ रही है
उन लोगों को।
बिल्कुल, बैरिस्टर अमजद मलिक साहब हमारे साथ रहिए, मुझे एक सवाल आपसे और करना है लेकिन इस वक्त हम भारत चलते हैं। जफर आगा साहब ने हमें ज्वाइन किया है, अस्सलाम वालेकुम जफर आगा साहब। जी जफर आगा साहब, जिस तरह के हम सब को मालूम है कि पनामा दस्तावेज़ात में भारत के जो शख्सियात हैं उनका भी नाम आया है जिनमें दो साबिक जजेस भी शामिल हैं बताया जा रहा है, ये बताइएगा कि इन इनकशाफात के बाद भारतीय हुकूमत ने क्या इकदाम उठाए हैं?
देखिए हमारे यहाँ हुकूमत हिंद ने फौरन इस मामले को नोट किया और इसकी इस सिलसिले में सियासी पार्टियों के बयान भी आए और फौरन हुकूमत की जानिब से एक मल्टी एजेंसी प्रोब कमेटी बना दी गई है जिसमें हिंदुस्तान के सेंट्रल बोर्ड ऑफ डायरेक्ट टैक्सेस, फाइनेंशियल इंटेलिजेंस यूनिट, फॉरेन टैक्स एंड टैक्स रिसर्च और रिजर्व बैंक ऑफ इंडिया, ये सब मिल के इस पूरे मामले की एक एक अकाउंट की पूरी इन्वेस्टिगेशन करके इसमें से कौन इलीगल है, कौन लीगल है, किसने डिस्क्लोज किया है, किसने नहीं डिस्क्लोज किया, ये तमाम चीजें स्टडी करने के बाद फिर उनके ऊपर मुकदमा दायर होंगे। लेकिन बुनियाद ये मैं समझता हूँ, मैं एक साहसी हूँ और सन 80 की दहाई से हिंदुस्तान में करप्शन का इशू कवर करता रहा हूँ। हमारे यहाँ सबसे पहला इस करप्शन का स्कैंडल जो उस सामने आया वो बफर्स स्कैंडल था, जिसमें राजीव गांधी को इख्तदार से हाथ धोना पड़ा था, और वो कुल 62 करोड़ का चार्ज था जो साबित नहीं हुआ और कोर्ट से उनको बाइज्जत बाद में बरी भी किया गया। लेकिन अब मैं देख रहा हूँ कि 80 की दहाई से अब तक 62 करोड़ के मामले जिसके ऊपर हुकूमत गिर गई थी, इख्तदार खो बैठी थी, अब 1000 करोड़ के मामले आते हैं, चंद दिन शोर और हंगामा मचता है और खत्म हो जाता है। ये सूरत हाल ये जो पनामा लीक है, पनामा इन्वेस्टिगेशन रिपोर्ट है, उसमें ये एक बात बहुत बहुत दिलचस्प एक एंगल उभर कर आया है कि इसमें ये करप्शन आज के दौर में जो सियासत और पब्लिक लाइफ का जो फेस है वो दुनिया में हर जगह किस कदर गंदा हो चुका है। अगर ये कहा जाए कि इस हमाम में सारी दुनिया नंगी है तो कहना गलत नहीं होगा। वो पुतिन हो, वो पाकिस्तान के अफराद हों, हिंदुस्तान के अफराद हों, यूरोपियन लोग हों, फिल्म एक्टर्स हों, जजेस हों, पॉलिटिशियंस हों, बिजनेसमैन हों, एवरी वॉक ऑफ लाइफ, यानी करप्शन मसला ये है इंसानियत के सामने कि करप्शन एक एक जुज जिंदगी का बन चुका है।
बिल्कुल, लेकिन जफर आगा साहब ठीक है, करप्शन अमेरिका में भी की जाती है, मगरबी ममालिक में भी की जाती है, और जिस तरह आपने कहा पाकिस्तान और भारत जैसी कंट्रीज में भी की जाती है, लेकिन इसमें फिर फर्क ये है कि यहाँ पे हमने देखा है कि अगर इन लोगों को पकड़ा गया करप्शन में तो इनको खूब ज़बरदस्त सज़ाएं जो हैं वो भी फिर दी जाती है, इंसाफ के कटहरे में इनको लाया जाता है। जबकि ये कुछ जो है भारत का मुझे इतना नहीं पता, लेकिन पाकिस्तान में बहुत कम बल्कि अभी तक नज़र नहीं आया।
एशिया, मैं समझता हूँ कि पूरा एशिया और पूरा अफ्रीका इस मामले में एक साजिश है जो तमाम आपने देखा कि जजेस, पॉलिटिशियंस, फिल्म एक्टर्स, सियासतदान, बिजनेसमैन सब इन्वॉल्व हैं, इसलिए ये शोर मचता है, फिर बाद में मिलजुल के सब चीज रफा दफा कर दी जाती है। और करप्शन जिस मामले पे और जितनी तादाद के ऊपर, जितनी मकदार के ऊपर करप्शन का शोर मचता है, अगली बार जो दूसरा शोर मचता है वो उससे कहीं ज्यादा होता है, और फिर उसको भी लोग भूल जाते हैं, कोई सजा नहीं दी जाती, कोई बड़ा काम नहीं होता एक आध का।
लेकिन अभी जो आप गुफ्तगू कर रहे हैं, यहाँ पे भी पाकिस्तान में जो इकदाम उठाए गए हैं और भारत में, उसमें एक फ़र्क जो मुझे नज़र आया है वो ये कि वहाँ पर मौजूद जो एहतसाबी इदारे हैं वो हरकत में आए हैं भारत के अंदर।
जी, जी,
कोई खास कमीशन जो है उसको तश्कील नहीं दिया गया है, जबकि भारत में नैब का इदारा है, FIA है, लेकिन उसके बावजूद एक खास कमीशन जो है उसको तश्कील दिया गया है। और फिर ये सवाल है कि वो क्यों ऐसा हुआ है। कुछ देर में राना अफजल साहब हमें ज्वाइन करेंगे, उनसे हम ये पूछना चाहेंगे। बहुत शुक्रिया जफर आगा साहब, आपने हमें टाइम दिया, थैंक यू सो मच सर। जुनेद बशीर साहब, हम चाहेंगे राना अफजल साहब को आप सुने और फिर आपके भी उस पर कमेंट्स लेना चाहेंगे, इसलिए आप हमारे साथ रहिए। और बैरिस्टर अमजद मलिक साहब, आखिरी सवाल आपसे ये करना चाहूँगी कि बरतानिया के जो वज़ीर आज़म हैं डेविड कैमरन, उनके वालिद का नाम भी आया है इन दस्तावेज़ात में, और उसके बाद सियासी दर्जा हरारत जो है हम देख रहे हैं काफ़ी बढ़ गया है बरतानिया में, हमें बताइएगा वो वहाँ पे क्या इकदाम लिए जा रहे हैं।
अब मेरे ख्याल में उनका नाम आने की वजह से प्राइम मिनिस्टर हैज कम अप पब्लिक में आके उन्होंने अपने एसेट्स डिक्लेयर किए हैं कि मेरे ये एसेट्स हैं। दूसरा, उन्होंने अंदिया दिया है कि हम जो मनी लॉन्ड्रिंग और ऑफशोर कंपनीज के बारे में जो कानून है बरतानिया में, प्रोसीड्स ऑफ क्राइम एक्ट है, दूसरे जो टेररिज्म एक्ट है या दूसरे कवानीन है, उनमें वो चाहते हैं कि इसके मजीद شفافیت لائی جائے اور آف شور کمپنیاں, کیونکہ رپورٹ کے مطابق کل 100,000 سے زیادہ کمپنیاں صرف لندن میں پراپرٹیز اون کرتی ہیں, تو وہ چاہتے ہیں ان کی آئیڈینٹی ریویل ہو, وہ چاہتے ہیں ان ایسٹس کی ٹریل پتا چلے, جو لوگ برطانیہ میں انویسٹ کر رہے ہیں ان کی معاملات میں شفافیت لائی جائے. تو جون اور جولائی کے تک دیکھ رہے ہیں کہ ریفارمز اس معاملے میں بھی ریفارمز ہوں اور لوگ جو برطانیہ میں آف شور کمپنی کے ذریعے انویسٹ کرتے ہیں جس میں برطانوی خود بھی شامل ہیں اور ان کی آئیڈینٹی آف شور کمپنیوں کے پیچھے چھپ نہ سکے اور ایسٹس اگر ملک سے باہر ہیں تو وہ لنک کیے جا سکے, پتا چل سکے کہ ایک کمپنی اگر یہاں بزنس کر رہی ہے آف شور میں کتنی کمپنیاں ہیں ان کے پاس, اور یہ ٹیکس ایویژن یا ٹیکس کی جو اوائڈنس ہے یا اس سے بچاؤ ہے اس کے لیے کیا کاروائی کی جا رہی ہے, اور اس کے نیچے کوئی ان کمپنیوں کے پیچھے کوئی کرمنل مافیا یا کلینڈرسٹائن آپریشن تو نہیں ہو رہے, یا یہ لوگ وہ تو نہیں ہیں جو ملک اپنے اوریجن باہر کے ممالک سے پیسے جو ہیں وہ کرپشن کی مد میں لے کے آ رہے ہیں اور یہاں پہ اسٹیش کر رہے ہیں. تو میرے خیال میں آنے والے دنوں میں برطانیہ میں اس سلسلے میں کافی پارلیمان میں گرما گرم بحث ہونے کا امکان ہے
جی.
اور انٹرنیشنلی بھی شاید برطانیہ اس کو بڑے لیول پہ بھی اٹھائے اور اپنے جو پوکا کے قوانین ہیں, یہ جو ان ریسپیکٹ آف منی لانڈرنگ ہے
جی.
اس کو اقوام متحدہ کے اوپر اٹھائے اور ایسا کوئی کنونشن مزید سخت کرنے کے لیے کہے جس سے سوئٹزرلینڈ میں لاکھوں لوگوں کے جو اکاؤنٹس ہیں, جو نمبری اکاؤنٹس ہیں جن کی مالیت اربوں میں ہے اور جن کے پتہ نہیں ہے کہ یہ کن کے ہیں یا ان کی آئیڈینٹی عوام کو نہیں پتہ, تو شاید اس سے ان لوگوں کی آئیڈینٹیز ریویل ہو سکیں, اور ان لوگوں میں اسپیشلی جیسا کہ آپ کے ایک ایکسپرٹ نے کہا ایشیا اور افریقہ اس میں آتے ہیں
جی.
تو ایسے لوگ جو وہاں حکومتیں کرتے ہیں اور پیسے جمع کرتے ہیں سوئٹزرلینڈ میں نمبر اکاؤنٹس کے ذریعے شاید ان کی آئیڈینٹی ریویل ہو سکے اور وہ ممالک اپنے پیسے سوئس بینکوں سے کلیم کر سکیں.
بے حد شکریہ بیرسٹر امجد ملک صاحب آپ کا, اور ظفر آغا صاحب آپ سے بھی ہم اجازت لینا چاہیں گے. اس وقت ہمیں پی ایم ایل نون کے سینئر رہنما رانا افضل صاحب نے جوائن کیا ہے, ہمارے ساتھ ہیں اس وقت ٹیلی فون لائن پہ پی ٹی آئی کے ممبر جنید بشیر صاحب. السلام علیکم سینیٹر رانا افضل صاحب. جی سینیٹر رانا افضل صاحب, اوکے سوری جی. رانا افضل صاحب, ابھی ہم بات کر رہے تھے اور جس طرح نواز شریف صاحب جو ہیں وزیراعظم نواز شریف صاحب, انہوں نے اپنے خطاب میں اسپیشل جوڈیشل کمیشن جو ہے وہ بنانے کا اعلان کیا, پناما جو دستاویزات سامنے آئے ہیں اس کی تحقیقات سے متعلق, اسی پہ بات ہو رہی تھی. لیکن پی ٹی آئی کے جو ہمارے ساتھ اس وقت ممبر ہیں جنید بشیر صاحب اور باقی جو ہمارے کالرز ہیں, انہوں نے سوال اٹھایا ہے جو میں آپ کے سامنے رکھنا چاہوں گی, اور سوال یہ ہے کہ پاکستان میں ہم دیکھ رہے ہیں پہلے سے جو موجود نیب یا ایف آئی اے ہے, اس کی موجودگی کے باوجود ایک ریٹائرڈ جج کی صدارت میں ایک نیا کمیشن بنانے کا اعلان کیوں کیا گیا؟ کیونکہ بھارت میں دیکھ رہے ہیں ہم, آسٹریلیا, نیوزی لینڈ, سویڈن میں دیکھ رہے ہیں کہ پہلے سے جو قائم احتسابی ادارے ہیں وہ اس وقت حرکت میں آ رہے ہیں انویسٹیگیشن کے لیے.
میں سمجھتا ہوں کہ اس میں بالکل کوئی ایسی حرج نہیں, اگر ہم اس سے ان اداروں کو دیتے تو انہی جماعتوں نے ان کے اوپر بھی اعتراض کرنا تھا. اگر اب بھی وہ چاہتے ہیں کہ ان اداروں سے کر دیا جائے تو وہ حتمی طور پہ کہیں کہ نہیں, ہم چاہتے ہیں کہ ایف آئی اے کرے, کیونکہ ایف آئی اے اور نیب دونوں ہیں کسی حد تک ان کے اوپر حکومت کا اثر ہو سکتا ہے. لیکن ایک آنریبل جج جو ریٹائر ہو جاتا ہے تو اس کے ڈیکورم میں, اس کی آنیسٹی میں, اس کی کریڈیبلٹی میں کمی نہیں آ جاتی. تو یہ کہہ دینا کہ جی ایک ریٹائرڈ جج, تو میں سمجھتا ہوں یہ بڑا تصدیق امیز ان کا, یہ ان کو کسی کی عزت کا خیال نہیں ہے. ایک ریٹائرڈ جج بھی اتنا ہی آنریبل اور شاید زیادہ آنریبل ہوتا ہے ایسے جج کے مقابلے میں جو سرو کر رہا ہے, وہ اپنی ایک پوری سروس دے کے گیا ہوتا ہے اور اس کا کردار شیشے کی طرح صاف ہوتا ہے, اور جن ججز کا آج ذکر ہو رہا ہے وہ بڑے ہی آنریبل ججز ہیں. اور ان کو ہمارے یہاں اپوزیشن جو ہے عموماً ان شواہد کے بغیر آ جاتی ہے میدان کے اندر جو دوسرے ملکوں میں ضروری ہوتے ہیں. آج میاں نواز شریف کی پرسنالٹی کے اوپر کوئی اٹیک نہیں ہوا, ان کے بچوں کے بارے میں ایسے معاملات اٹھائے جا رہے ہیں جو آج سے کوارٹر سینچری 25 سال پہلے سے وہ لوگ پاکستان سے باہر کام کر رہے ہیں,
और बेरून मुल्क बेशुमार पाकिस्तानी हैं जो जो पाकिस्तान में इन्वेस्ट नहीं करते, लेकिन खास तौर पे वजीर आजम के बच्चे अगर पाकिस्तान में इन्वेस्ट करें तो फिर भी उनको कहा जाएगा कि इन्होंने बिजनेस में फेवर्स दिए। तो हम लोग तो गवर्नमेंट जो है वो तो किसी तरह उसको माफी नहीं मिलती।
जी जुनेद बशीर साहब, आपने जो क्वेश्चन उठाया तो उसका जवाब सामने आ गया है राना अफजल साहब की जानिब से।
जी मैं राना साहब ने तो जो कहा जी इन्होंने तो एक तरह से नैब का और जो पाकिस्तान के दूसरे अदारे उनका मजाक उड़ाया, उन अदारों को आप बिल्कुल इग्नोर करके और आप एक रिटायर्ड जज को आगे लेके आ रहे हैं, मैं समझता हूँ एक बहुत बड़ी नाइंसाफी है। दूसरी चीज उन्होंने कहा जी आज से 25 साल पहले बच्चों में, 25 साल पहले उनकी उम्रें क्या थी बच्चों की, 15 साल 16 साल 18 साल, हम ये पूछना चाहते हैं कि उन 25 साल पहले उनके पास इतना पैसा कहाँ से आया। ये जो कहते हैं जी नवाज शरीफ साहब पे डायरेक्टली इल्जाम नहीं है उनके बच्चों पे है, बेसिकली बात यह है
यहाँ पे जुनेद साहब वज़ीर आज़म साहब जो हैं उन्होंने अपने खिताब में अपने जो ख़ानदानी कारोबार है उसकी 80 साल तारीख बताई थी कि उन्होंने किस तरह सनती कुर्बानियाँ दी हैं, उनके वालिद ने किन मुश्किलात का सामना उनको करना पड़ा, और वो कह रहे हैं कि उसके बाद उनके बच्चे यहाँ तक पहुँचे हैं।
देखिए उन्होंने जो तफसीलात बताई थी, उन्होंने जो अपनी कोई 90s की जो इनकम 1998 था शायद उसकी बता रहे थे, कोई 60 लाख का प्रॉफिट दिखा रहे थे, लेकिन बच्चों की जो इन्वेस्टमेंट है वो तो मिलियंस ऑफ डॉलर्स में है। तो ये तो बात ये नहीं कि दाल में कुछ काला, यहाँ तो दाल ही पूरी काली है। और एक चीज है कि अगर आप नैब है आपका, आपके जो सुप्रीम कोर्ट है, आप अपनी मर्जी से एक दूसरे रिटायर्ड जज को क्यों लेके आ रहे हैं? ये तो इस तरह हो गया ना कि एक चोर चोरी करता है और कहता है जी जज भी मेरी मर्जी का होगा। आई थिंक इट्स नॉट, ये तो अपने जो
बशीर साहब एक मिनट, एक इंडिपेंडेंट तजिया निगार ने हमें ज्वाइन किया है, प्रोफेसर रिजवान और रहमान राजी साहब ने, आप डेली न्यूज नई बात के एग्जीक्यूटिव एडिटर हैं। अस्सलाम वालेकुम प्रोफेसर साहब। जी प्रोफेसर साहब, हम देख रहे हैं पनामा रिलीज जो हैं उसके बाद मुख्तलिफ ममालिक में इकदामात उठाए गए हैं या फिर ऐलानात हुए हैं, पाकिस्तान में जो ऐलान किया गया है पी एम एल नून की हुकूमत की जानिब से, उसको आप किस तरह देखते हैं, कहाँ तक वो काफ़ी है और मज़ीद क्या करने की ज़रूरत है?
देखिए उस ऐलान के अंदर इब्तदाई तौर पे एक खामी तो सामने आ गई कि वज़ीर आज़म इस बात के मिजाज नहीं हैं कि वो किसी जुडिशियल कमीशन की अनाउंसमेंट कर सके, तो लिहाजा ये जो कमीशन होगा ये इंक्वायरी कमीशन तो हो सकता है, ये कमीशन नहीं होगा उस तरह का। तो आज शायद उसमें तरमीम भी कर दी गई हो क्योंकि आखिरी इतला तक यही आ रही थी कि हुकूमत की जो कानूनी टीम है वो उस पर सर जोड़ के बैठी हुई है, एक बात। दूसरी बात यह है कि कैपिटलिज्म के अंदर ऑफशोर कंपनी जो है वो एक कानूनी चीज है जिसकी इजाजत है, लेकिन ये एक गैर अखलाकी नापसंदीदा चीज समझी जाती है, और खास तौर पे वो शख्स जिसके हाथ में मुल्क की क्यादत हो उससे ये तवक्को नहीं की जा सकती कि वो इस तरह की कोई हरकत करेगा। और ये जो इस वक्त मोरालिटी का बहरान है वो पाकिस्तान के अंदर आया हुआ है।
ठीक, ओके राना अफजल साहब, आपने सुना जुनेद साहब को भी, रिजवान और रहमान साहब को भी, आप क्या कहना चाहेंगे?
देखिए मैं बिल्कुल जो ऑफशोर कंपनीज हैं उनको ना गैर इखलाकी समझता हूँ ना नापसंदीदा समझता हूँ। उसकी वजह ये कि मैंने 80s की दिहाइयों में मिडल ईस्ट के अंदर 10-11 साल काम किया, और इन मिडल ईस्ट के अंदर जितने भी लोग काम करते थे उनकी बहुत बड़ी तादाद इन ऑफशोर कंपनीज में अपने पैसे रखते थे, उनको शायद वो कंफर्ट नहीं था सऊदी अरब में पैसे रखने का, और इन कंपनीज की सऊदी अरब में या ऐसे ममालिक में ब्रांचेस नहीं होती थी, इनके एजेंट आके वहां से डिपॉजिट लेते थे और मार्केट से अच्छे डिपॉजिट रेट देते थे। तो इसका मतलब ये नहीं है कि यहाँ इन कंपनीज का मकसद सिर्फ चोरी का पैसा रखने के लिए, बेटर इन्वेस्टमेंट अपॉर्चुनिटीज भी ये कंपनीज देती हैं, और ये बहुत लोग डॉक्टर्स इंजीनियर्स बिजनेसमैन अपना पैसा जो बैरून में लोग रहते हैं और इसी तरह से यकीनन पाकिस्तान से भी लोग रखते होंगे, लेकिन अब यहाँ पे तो एक उनका अकाउंट होना जुर्म बना दिया गया जो कि अकाउंट का होना जुर्म है नहीं। ये सब तजिया निगार इस पर मुत्तफिक हैं, और अगर वो कहते हैं कि वहाँ पे बच्चे थे अकाउंट कैसे खुल गया, तो एक बच्चे का तो अकाउंट खुल ही नहीं सकता, एक मेच्योर एज के अंदर जाके अकाउंट खुलता है और वो बिजनेस कर सकता है और उसने अगर किया, लेकिन और यूके के अंदर अगर कोई बिजनेस के अंदर अनामली उनको आज तक नहीं मिली
तो अब ऑफशोर कंपनी से अगर वो उसमें अगर अनोमली ढूंढ लेंगे और ये जुडिशियल कमीशन फुली एम्पावर्ड होगा और उसकी टर्म्स ऑफ रेफरेंस के ऊपर ये हमारे साथ बैठ जाए और जो टर्म्स ऑफ रेफरेंस देना चाहते हैं या उसमें कोई तरमीम करना चाहते हैं, हम हाजिर हैं।
ठीक, ओके। इस वक्त हम आवाम की जानिब जाना चाहेंगे कि वो क्या कहते हैं। सियालकोट से मोहम्मद सिद्दीक साहब जी, अस्सलाम वालेकुम। मोहम्मद सिद्दीक साहब जी, सर आवाज आई है?
लतीफ
जी, लतीफ साहब।
हाँ जी, मैं लतीफ बोल रहा
हूँ। जी जी,
मैं ये कहना चाहता हूँ कि मतलब जो लोग मतलब बोले नवाजी ने ये दौलत कहाँ से लाई या उसके बच्चों ने कहाँ से लाई, तो नवाजी शुरू से कोई फकीर तो नहीं था, गरीब तो नहीं था। इंडिया से लेके जब हिजरत की है पाकिस्तान बना, उस वक्त से वो मतलब यानी कारखाने दार सरमायादार थे। अब ये जो कालर सौदर जो बोल रहा है कि वो उसके बच्चे कहाँ से पैसा ला लेकर आए, उसकी उम्र 18 साल थी, जिम्मेदारी का जो अलावा उसकी उम्र कितनी है और खरबों रुपए उनके पास है।
लेकिन पनामा डॉक्यूमेंट्स में उनके नाम जो है वो नहीं है, और इस वक्त जिनके नाम इन डॉक्यूमेंट्स में सामने आए हैं सिर्फ उसी पे हम बात कर रहे हैं। बहुत शुक्रिया कॉल करने का। मियांवाली से मुरीद खान जी, अस्सलाम वालेकुम। मुरीद खान साहब मियांवाली से जी, अस्सलाम वालेकुम।
जो ख्याल से बात कर रहा हूँ जनाब, मैं कहना चाहता हूँ कि ये बैन अल-अक़वामी जो है ये ब्लैक मेलरों की कार्रवाई है, ये कुछ भी नहीं है, खोदा पहाड़ निकला जुआ, ये सिर्फ और सिर्फ लोगों को हुक्मरानों को बदनाम करने के लिए काम ये हो रहा है। हमें और काम चाहिए, हमारी दहशतगर्दी का मसला है।
आपने अच्छा क्वेश्चन किया, ये प्रोफेसर साहब से हम पूछते हैं। बहुत शुक्रिया। मोहम्मद इकबाल डिंगा से
जब भी कोई
जी, मोहम्मद इकबाल डिंगा से मोहम्मद इकबाल साहब जी कहिए, आपकी आवाज आ रही है।
बात यह है कि मैं राणा साहब से ये अर्ज करनी चाहता हूँ कि अगर राणा साहब के पास पानी हो मौजूद और वो तजम्मन कर रहे हो तो क्या ये ठीक है?
ओके, शुक्रिया कॉल करने का। असलम खान एडवोकेट साहब मियांवाली से जी, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम वरहमतुल्ला
जी। जी सर, क्या कहना चाहेंगे? आपकी आवाज़ बिल्कुल आ रही है, आप कहिए क्या कहना चाहेंगे।
मैं ये अर्ज करना चाहता हूँ कि हमारे इलाके में एक मिसल मशहूर है, रंगपुर की गाय आपे चोर पे आपे साईं, ये चोर भी खुद है और साईं भी खुद बन गए हैं।
बहुत शुक्रिया कॉल करने का जी। प्रोफेसर रिजवानुर्रहमान साहब, आपकी जानिब मैं आना चाहूँगी। आपने एक हमारे कॉलर को सुना, उनको लगता है कि ये कोई साजिश है, वही बात कर रहे हैं जो रूस और चीन ने की है कि ये मग़रिब की साजिश है बाज़ ममालिक के खिलाफ। आप को क्या नज़र आता है, ये जो एक कंस्पिरेसी थ्योरी आपको कह लें जो भी कह लें, इसमें कितना वज़न आपको नज़र आ रहा है?
देखिए, एक बात तो है इसमें कि इसमें ज्यादातर लोग हैं रूस और अमेरिका के, रूस और चाइना के, इनके अलावा जो है वेस्ट के लोग जरा थोड़े से कम नजर आते हैं। तो आपको पता है कंस्पायरेसी मॉगर जो होते हैं वो इसमें से कोई ना कोई पॉइंट निकाल लेते हैं, और जो रिएक्शन आया है उनकी गवर्नमेंट का वो अपनी जगह पे। लेकिन एक बात जो है जो कि शायद कोई भी ना करना चाहे कि इस पैसे का सोर्स क्या है और ये पैसा जो है ये कैसे आया हमारे पास, तो उसकी एक वजह ये भी है कि जो किंग शाह सलमान ने हेल्प आउट किया था मियां नवाज शरीफ साहब को फाइनेंशियली, तो शायद वो कभी भी उसको डिक्लेयर ना करना चाहें किसी फोरम के ऊपर और वो ये तमाम क्रिटिसिज्म बर्दाश्त करते रहे।
जी बहुत शुक्रिया। राणा अफजल साहब, आप दोबारा वही एक कॉलर का सवाल आपके सामने रखना चाहूँगी जो सरमायाकारी से मुतल्लिक था, और सवाल असल में ये है कि वज़ीर आज़म साहब जब भी किसी बैरून मुल्क जाते हैं तो वो सरमायाकारों से वहाँ कहते हैं, उन पर ज़ोर देते हैं कि आप पाकिस्तान में सरमायाकारी करें, यहाँ माहौल जो है बहुत साजगार है। लेकिन फिर यहाँ पर अब जो डॉक्यूमेंट सामने आई हैं और जिस तरह उनके अपने बच्चे जो हैं पूरा पैसा उठा के वो बाहर ममालिक में सरमायाकारी कर रहे हैं, تو یہاں پر وزیر اعظم صاحب جو ہیں ان پر جو سوالات اٹھتے ہیں آپ نہیں سمجھتے کہ اس میں وزن ہے؟ دوسروں کو آپ کہہ رہے ہیں کہ آ کے یہاں سرمایہ کاری کریں، آپ کے اپنے بچے جو ہیں وہ اپنا ایک کاروبار اور اثاثے جو ہیں وہ بیرون ملک لے کے جا رہے ہیں۔
دیکھیں آپ، وزیر اعظم کے دو بیٹے ہیں اور ہمارے پاکستان کے لاکھوں بیٹے ہیں جو اسی کی طرح سے باہر کے ملک میں کاروبار کر رہے ہیں۔ ہماری حکومت کا اولین مقصد یہی ہے کہ ہم پاکستان میں انویسٹمنٹ کلائمیٹ کو بہتر بنائیں، یہاں بجلی پوری کریں، گیس کی شارٹیج کو پورا کریں، اور پھر ہم انڈسٹریل ایٹموسفیئر دیں تاکہ مشمول وزیر اعظم کے بیٹے اور لوگ بھی آ جائیں۔ لیکن میں یہاں پہ یہ قانونی بات بھی کرنا چاہوں گا کہ یہ ان کا اختیار ہے کہ جتنا ٹراما اس فیملی نے مشرف کے ہاتھوں برداشت کیا ہے اور خاص طور پہ ان بچوں نے برداشت کیا ہے، ان کو کئی بار سوچنا پڑے گا کہ وہ پاکستان میں سیف ہوں گے، کیا وہ اپنے والد کے لیے کوئی مشکلات تو پیدا نہیں کریں گے۔ تو ان کا ایک یونیک کیس ہے اور میں سمجھتا ہوں کہ وہ آنا بھی چاہتے ہیں، اور میرے علم میں ہے کہ وہ کچھ چیزوں کو اسٹڈی کر رہے ہیں، لیکن اس کے لیے وقت کی ضرورت ہے، اور میں سمجھتا ہوں کہ کوئی پابندی نہیں ہے، وہ آ جائیں گے، لیکن اگر وہ نہیں آئے تو کوئی غیر قانونی بات نہیں ہے۔
جی، ایک اور کوسچن جو ہے وہ ٹیکس کے حوالے سے ہے، اور کل حسین نواز صاحب جو ہیں انہوں نے یہ بات کی ہے کہ غیر ضروری ٹیکس سے بچنے کے لیے جو آف شور کمپنیز ہے ان سے خدمات حاصل کرنا غیر قانونی نہیں ہے۔ ٹھیک ہے، ہر چیز جو ہے غیر قانونی نہیں ہوتی، لیکن غیر اس کو ظاہر ہے اخلاقاً طور پر جائز بھی نہیں کہا جا سکتا۔ یہاں پر ایک طرف آپ کی جو حکومت ہے، نواز شریف صاحب خود یہ کہتے ہیں کہ ہم ٹیکس کلچر جو ہے اس کو بڑھائیں گے، تو آپ جب خود آپ کے بچے ٹیکس سے چپ رہے ہیں، بچنے کی کوشش کر رہے ہیں، آپ یہ کلچر، آپ پہ کس طرح اعتبار کیا جائے کہ آپ لوگ اس کلچر کو بڑھاوا دیں گے؟
دیکھیں، اگر تو وہ پیسے پاکستان سے پیسے لے کے گئے ہیں اور وہاں جا کے انہوں نے انویسٹ کیا ہے، تو یہ پاکستان کے قانون اس چیز کی اجازت دیتا ہے۔ جب تک وہ پیسہ ٹیکس پیڈ ہے آپ دنیا میں کہیں بھی انویسٹ کر سکتے ہیں، لمٹ اس کی مقرر ہے۔ اب یہ 25 سال پہلے کیا قانون تھا اور کتنا پیسہ یہ پاکستان سے لے کے گئے، کتنا پیسہ انہوں نے وہاں کمایا، یہ کمیشن جو ہے اس کا سارا جائزہ لے گا، اور جب حقائق سامنے آئیں گے تو پھر ہم اس پوزیشن میں آئیں گے کہ ہم نقص نکال سکیں یا اس کو تسلیم کر لیں۔
جی، جنید بشیر صاحب، آپ کی جانب آنا چاہوں گی، آپ کی جو جماعت ہے پی ٹی آئی، انہوں نے اس جوڈیشل کمیشن کو رد کیا ہے، اگلا سٹیپ آپ لوگوں کا کیا ہے، کیا کریں گے آپ لوگ؟
پہلے تو جو انہوں نے رد کیا بالکل ٹھیک کیا، ان کو چاہیے تھا کہ اپوزیشن تمام جو پارٹیز ہیں ان سے جا کے مشورہ کرتے، ان کا ایک اجلاس بلاتے، ان سے پوچھتے، پھر ان کی مرضی کے جو حاضر ڈیوٹی ججز ہیں ان کو لے کے کمیشن بناتے، اگر انہوں نے کمیشن بنانا ضروری تھا۔ اگلا سٹیپ یہی ہوگا کہ ہم یہاں واشنگٹن ڈی سی میں انشاءاللہ اگلے ہفتے ایک بہت بڑا بیسی کے سامنے پروٹیسٹ کریں گے، اور اس میں وہی نعرہ لگے گا گو نواز گو کا، کیونکہ ان لوگوں نے، نواز شریف صاحب کو چاہیے کہ ٹی وی پہ آئے، اپنے جی اپنے ایسٹس جو ہیں وہ ڈکلیئر کریں، ایک تو ان کو یہ کرنا چاہیے، اور ان کو بتائیں کہ انہوں نے یہ جو پیسے ٹرانسفر کیے اور پیسے ان کے پاس کہاں سے آئے، بچوں کے پاس یہ پیسے کہاں سے آئے۔ انہوں نے ابھی رانا صاحب نے یہ کہا ہے جی کہ وہ کئی لوگ پاکستان میں اپنی انویسٹمنٹ کو سیف نہیں سمجھتے، بیٹر انویسٹمنٹ ہوتی ہے دوسری کنٹری میں، اس لیے کرتے ہیں۔ اگر ہماری لیڈرشپ ہی اپنی انویسٹمنٹ کو پاکستان میں سیف نہیں سمجھتی تو باہر سے لوگ کیوں آئیں گے پاکستان میں؟
جی، رانا افضل صاحب،
میں نے یہ نہیں کہا، میں تو مڈل ایسٹ کا ایگزامپل دیا کہ لاکھوں جو مڈل ایسٹ میں لوگ کام کرتے تھے اس وقت، وہ اپنے پیسے ان سیف ہیونز میں رکھتے تھے۔ لیکن یہ پاکستان سے بھی اگر کوئی اپنا ٹیکس پے کر کے پیسہ لے کے جانا چاہتا ہے، کہیں اور انویسٹ کرتا ہے، تو وہ انلیگل نہیں ہے۔ لیکن ہم باہر سے پاکستانی یہ پسند کرتے ہیں کہ ہم اپنے ہوم ملک کے اندر انویسٹ کریں، ہمارے ملک میں ترقی ہو، لیکن ہماری بہت سی انڈسٹری۔
لیکن رانا افضل صاحب، سوال یہی ہے، آپ لوگ خود نہیں کریں گے، آپ کے بچے جب نہیں کریں گے تو اوروں کو آپ پھر کس منہ سے یہ کہیں گے کہ آئیں اور ہمارے ملک میں؟
ایسے ہو رہے ہیں کہ اب آ رہے ہیں، سب لوگ آ رہے ہیں، پاکستانی آ رہے ہیں، بڑی تعداد میں آ رہے ہیں، کیونکہ اب بجلی بھی پوری ہو رہی ہے، گیس بھی پوری ہو رہی ہے، اور انویسٹمنٹ کا کلائمیٹ پاکستان کے اندر بہتر ہو گیا، بینک اسٹرانگ ہو گئے ہیں، تو اب پاکستان کے حالات بڑی تیزی سے بدل رہے ہیں۔
جی، تو ہمیں امید ہے حسن اور حسین نواز صاحب جو ہیں وہ بھی اپنا سرمایہ جو ہے وہ لے آئیں گے، उम्मीद रखनी चाहिए।
अच्छा,
वो तो वक्त ही फिर बताएगा राना अफजल साहब।
उनके अगर और किसी किस्म के इल्जाम लगाएगी और वो अपने वालिद के लिए शायद मुश्किलात में इजाफा नहीं करना चाहते।
जी प्रोफेसर रिजवान राजी साहब, हमने देखा कि पनामा डॉक्यूमेंट्स रिलीज होने के बाद हुकूमत पाकिस्तान जो है, बल्कि वज़ीर आज़म साहब ने ख़ुद जुडिशल कमीशन तश्कील देने का ऐलान किया, लेकिन अपोजिशन जमातें जो हैं वो मुतमईन नज़र नहीं आती। इस वक्त PTI, जमात इस्लामी और PPP एक पेज पे हमें नज़र आ रही है, जो इस जुडिशल कमीशन को रद्द कर रही है। आपके ख्याल में इन सियासी जमातों को और आवाम के उस पार्ट को जो इस पर क्रिटिसिज्म कर रही है इस कमीशन पर, उनको मुतमईन करने के लिए PML नून को क्या करना चाहिए?
देखिए, पाकिस्तान जैसे सियासी तौर पे बहुत शदीद किस्म की तकसीम का शिकार मुआशरे के अंदर मेरा नहीं ख्याल कि इस स्कैंडल से नवाज शरीफ के वोटर्स पे कोई असर पड़ेगा या उनके मुखालफीन के वोटर्स में कोई इजाफा होगा। पॉलिटिकल पॉइंट स्कोरिंग हो रही है दोनों तरफ से। दो बातें जो हैं वो शायद नहीं कही गई डिलिबरेटली। एक बात ये है कि जब नवाज शरीफ और शहबाज शरीफ साहब की औलाद में असासे तकसीम हुए थे तो अंदरून मुल्क नवाज शरीफ साहब ने कोई भी असासा नहीं लिया, बल्कि एक का जो मिल उनके हिस्से में आई वो शरीफ ट्रस्ट को डोनेट कर दी गई, लिहाजा उनका पाकिस्तान में कोई असासा नहीं है। लेकिन इसी ग्रुप के ओवरसीज जितने भी असासे थे वो नवाज शरीफ साहब के बच्चों को मिले। अब उन बच्चों की जब डिवीजन होना थी तो अगर वो बरतानिया में डिवीजन होती या किसी और मुल्क में होती तो उस मुल्क का कानून उसे गवर्न करता, लिहाजा उसे इस्लामी तरीके के तहत डिवाइड करने के लिए एक ऑफशोर कंपनी बनाई गई और उनकी एसेट्स आपस में डिवाइड किए गए। ये बात जो है शायद कोई करना नहीं चाह रहा या ना करे, लेकिन पाकिस्तान के अंदर ये इस इशू को एक नया इशू क्रिएट करके हम साइड पे कर देंगे, पाकिस्तान को गवर्नेंस के तहत नहीं बल्कि क्राइसिस के तहत गवर्न किया जाता है। एक क्राइसिस को पीछे धकेलने के लिए उससे बड़ा क्राइसिस जो है वो सामने ले आते हैं और हम मीडिया के जो आमिल हैं, आमिल सहाफी जिनको कहते हैं, हम उस क्राइसिस को लेके आम सार्थी तक जाने वाले होते हैं सबसे पहले।
जी तो फिर प्रोफेसर साहब ये भी साथ बताइएगा कि अभी 24 अप्रैल को PTI ने जो एहतजाज का ऐलान किया है डी चौक पर, ये आपको किस तरह, इसके कुछ असरात आपको नज़र आएंगे आते हैं इस एहतजाज के, या फिर जिस तरह माजी में धरना देते रहे हैं PTI के लोग और कोई खास?
आपने बजा फरमाया, PTI का फाउंडेशन डे आ रहा है और PTI को ये खदशा था पॉलिटिकली कि शायद वो उतना बड़ा शो ना कर पाए बिकॉज इश्यूज कुछ ऐसे नहीं थे। अभी रिसेंटली मजहबी जमातों ने वहां पे इस्तेमाल किया अपनी गैदरिंग और स्ट्रेंथ शो की, जो कि PTI के धरने से बहरहाल कई सौ गुना ज्यादा थी। उसके बाद PTI के अब ये जो इशू दिया है एंटी गवर्नमेंट फोर्सेज ने अपने कारकुनान को, तो इम्कान इस बात का है कि वो पहले से ज्यादा लोगों को इकट्ठा करके अपना सियासी मसल दिखा पाएंगे।
बहुत शुक्रिया प्रोफेसर रिजवानुर रहमान राजी साहब। और राना अफजल साहब, जाने से पहले आप बताइए, आप पार्लियामेंटेरियन भी हैं, जिस तरह बरतानिया में इन डॉक्यूमेंट्स के बाद एक नई कानून साजी की बात की जा रही है टैक्स के हवाले से, मनी लाउंड्रिंग के हवाले से, ये चीज़ें क्या इसकी तवक्कुआत पाकिस्तान से रखी जा सकती है?
बिल्कुल, हम तो पहले ही 2010 के कानून के मुताबिक स्विट्जरलैंड में जो पैसे हैं वो डबल टैक्सेशन की लॉ के तहत उनके साथ काम कर रहे हैं और जैसे ये चीजें सामने आएंगी इसके ऊपर लेजिस्लेशन ऑलरेडी मौजूद भी है और इसको इंशाल्लाह और मजीद सख्त भी कर देंगे।
बहुत शुक्रिया आपका राना अफजल साहब। और सामीन, इससे पहले आपने सुना जुनेद बशीर साहब को, PTI के आप मेंबर हैं। बैरिस्टर अमजद मलिक साहब हमारे साथ थे, तजिया निगार और कानूनी माहिर लंदन से। हमारे साथ थे प्रोफेसर रिजवानुर रहमान राजी साहब, डेली नई बात के एग्जीक्यूटिव एडिटर। तमाम मेहमानों का शुक्रिया, तमाम सुनने वालों का शुक्रिया, कॉल करने का बेहद शुक्रिया। इसके साथ ही शहनाज नफीस को इजाज़त दीजिए। अल्लाह हाफिज।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।